إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، خاتم النبيين أبي القاسم محمد، ثم الصلاة والسلام على أهل بيته الأطيبين الأطهرين المعصومين المنتجبين الذين أصحب الله عنهم الرجس وطهرهم تطهيرا. ولعنة الدائمة الباقية على أعدائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه الكريم، بسم الله الرحمن الرحيم: يا أيها الناس إنا خلقناكم من ذكر وأنثى وجعلناكم شعوبا وقبائل لتعرفوا إن أكرمكم عند الله أتقاكم إن الله عليم خبير. صلوات الله على محمد. قرآن مجید میں سورہ حجرات کی اس آیہ کریمہ جو 13 نمبر کی آیت ہے، جس میں معیار انسانی شرافت اور انسانی سربلندی کا معیار بتایا جا رہا ہے، اور وہ یہ کہ انسان کے اندر موجود جو فضیلتیں ہیں کہ جس کا قرآن اسلام میں تمام فضیلتوں کے مجموعے کا نام تقویٰ کے طور پر کہا جاتا ہے، اور تمام بہت سارے احکام کے فلسفے کے طور پر تقویٰ بیان کیا گیا ہے، اس کو قرآن کہتا ہے کہ یہ انسانی شرافت اور انسانی بزرگی اور انسانی کرامت کا معیار ہے. یہ وہ عظیم الشان معیار ہے کہ جو صحیح انسانی معیار پر جا کر تمام ہوتا ہے، اور بشریت اور انسانیت ان قرآنی معیاروں کی طرف جب تک نہیں آتی ہے، وہ درد اور وہ رنج اور وہ تکلیف جو تاریخ میں ہزاروں سال سے انسان اٹھا رہا ہے اور انسانیت اٹھا رہی ہے، اس کا سلسلہ جاری رہے گا اس وقت تک جب تک کہ اپنے غلط معیاروں سے اور باطل اصولوں سے نکل کر صحیح اصولوں تک اور صحیح معیاروں تک نہیں آ جاتی. لہذا چونکہ انسانی عظمت کا معیار اس کے اندر پائی جانے والی ویلوز اور کوالٹیز اور فضیلتیں ہیں، لہذا ان فضیلتوں کو دیکھنا، ان کے بارے میں جاننا، صاحبان فضیلت افراد پر نگاہ رکھنا، یہ عمل فضیلتیں حاصل کرنے میں انسان کے لیے آسانی کا باعث بنتا ہے. چونکہ فضیلتوں کا سفر سخت سفر ہوتا ہے، گمراہیوں کا سفر آسان ہے، ضلالت کا سفر آسان ہے. خود کو تباہ کرنا چاہے انسان تو بہت کچھ نہیں کرنا پڑتا، آسان سفر ہے، تباہی کا سفر آسان ہے. لیکن فضیلتوں اور عظمتوں کا سفر طے کرنا ہوا تو یہ سخت سفر ہوتا ہے. کوئی بھی فضیلت انسان اگر اپنے اندر پیدا کرنا چاہتا ہے تو ایک دن میں سوئے اور صبح اٹھے تو ایسا نہیں کہ اٹھے گا تو فضیلت اس کے اندر پیدا ہو جائے گی. اس کو ایک پریکٹیکل سفر طے کرنا ہوتا ہے. کوئی بھی فضیلت، انسان علم چاہتا ہے، انسان حکمت چاہتا ہے، انسان اپنے اندر صبر پیدا کرنا چاہتا ہے، تو ایک دن میں ایک ارادہ کر لینے سے، ایک تقریر سن لینے سے، ایک کتاب پڑھ لینے سے کوئی بھی فضیلت انسان میں پیدا نہیں ہوتی، بلکہ اس کے لیے ایک پریکٹیکل سفر طے کرنا ہوتا ہے، اس کا طریقہ بتایا گیا. لیکن اس سفر کو طے کرنے میں جو ایک بہت بڑا رول ادا کر سکتی ہے جو چیز، وہ ہے صاحبان فضیلت افراد کو اپنی نگاہوں کے سامنے رکھنا، ان کے کردار کو، ان کی زندگی کو اس لیے لازم قرار دیا گیا ہے کہ साहिबाने फजीलत को याद किया जाता रहे, जिक्र किया जाता रहे, पहचाना जाता रहे, उनकी फजीलतों को बयान किया जाता रहे। ताकीद इसलिए की गई कुरान में आकर इस कदर अंबिया का जिक्र किया गया, उनके किरदारों का जिक्र किया गया ताकि एक सफर जो हमको तय करना है वो आसान हो जाए। इन फजीलतों में जो कल आपके सामने गुफ्तगू शुरू की वो थी शरह सदर की। ये एक बड़ी फजीलत है, यानी शरह सदर एक ऐसी फजीलत है कि अगर इंसान के अंदर शरह सदर पैदा हो जाए तो दूसरी खूबियां भी आना शुरू हो जाती हैं। उम्मुल फजाइल है, उम्मुल फजाइल यानी फजीलतों की माँ, यानी फजीलतों में भी दर्जात है। कुछ फजीलतें हैं जो तन्हा हैं, एक फजीलत है, एक फजीलत हासिल की वो एक फजीलत हासिल हो गई इंसान में, लेकिन कुछ फजीलतें हैं जो उसके नतीजे में और बहुत सारी फजीलतें पैदा होती हैं। एक फजीलत पैदा हो तो उसके नतीजे में जैसे बुराइयों की तरफ भी, बुराइयां भी ऐसी, कुछ बुराइयां ऐसी जो तन्हा बुराई है लेकिन कुछ बुराइयां ऐसे कि अगर वो बुराई पैदा, मतलब झूठ अगर पैदा हो जाए तो कई बुराइयां और लेके आता है, तन्हा नहीं रहता। अगर इंसान में किब्रो नखवत व गुरूर व तकब्बुर पैदा हो जाए तो ये तन्हा एक बुराई बन के नहीं रहता, ये तकब्बुर इंसान के अंदर चंद बुराई और भी अपने साथ लेकर आ रहा होता है, चंद गुना और भी करा रहा होता है। इस तरह फजीलतों में भी है कि फजीलतें कुछ ऐसी जो बड़ी फजीलतें हैं वो अपने साथ साथ दूसरी फजीलतें पैदा करती हैं। उन्हीं में एक जो है शरह सदर, यानी इंसान के कुशादा दिल होना, सीने का वसी होना, ये फजीलत बहुत सारी फजीलतों को जगा देती है। कल आपके सामने अर्ज किया अगर इंसान का सीना तंग है, अगर इंसान का दिल तंग है तो आना भी चाहे फजीलतें तो नहीं आने पाती, जो कि बंद है, रास्ते से बंद कर रखे हैं। तंग दिल इंसान सारे रास्ते बंद किए हुए होता है, सारे दरवाजे दिल के बंद किए होता है। अगर कोई फजीलत दाखिल भी होना चाहे कि चलो माह रमजान है, माह रमजान में कोई फजीलत दाखिल हो जाए, नहीं वो बंद किए हुए, लॉक किए हुए मजबूती से। कितनी भी तकरीर की जाए, कितना भी कुछ किया जाए, कितनी भी दुआएं पढ़ी जाए, कितना भी शबे कदर आए, कितना भी माह रमजान है, लेकिन जो इतना मजबूती से बंद किया हुआ है, लॉक किया हुआ है, लिहाजा दरवाजा ही नहीं खुलता, आने ही नहीं पाती कोई फजीलत। शरह सदर यानी क्या? दरवाजों को आकर खोल देना। वसी कल्ब का इंसान और वसी सीने का इंसान आकर शरह सदर पैदा होती है, फिर दूसरी फजीलतें खुद ब खुद आना शुरू हो जाती हैं। कल आपके सामने कुछ नमूने पेश किए थे अमीरुल मोमिनीन सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, और ये कि शरह सदर है क्या? आज अर्ज किया था कल आपकी खिदमत में कि ये शरह सदर हासिल करने के तरीके क्या है, उस पर थोड़ा सा गुफ्तगू होगी और इंशाल्लाह नताइज तक अगर पहुंच सके तो उसके नताइज भी आपकी खिदमत पेश किए। शरह सदर माना आपके जहन में रहे, यानी वसी दिल का इंसान, कि ये अर्ज किया गया कि बड़ा दिल इंसान को बड़ा इंसान बनाता है। जितना इंसान का दिल तंग होता चला जाएगा उतने इंसान भी छोटा होता चला जाता है, जितना इंसान का दिल बड़ा होता चला जाता है उतना ही इंसान भी बड़ा होता चला जाता है। अंबिया इसलिए बहुत बड़े हैं क्योंकि उनका दिल बहुत वसी था, बहुत बड़े दिल के मालिक थे, शरह सदर थी उनके अंदर, सीना वसी था। जनाबे नूह का सीना वसी था, जनाबे मूसा दुआ कर रहे हैं रब्बिश्रह ली सदरी, रसूलुल्लाह को खुद ही अल्लाह ने कहा कि अलम नशरह लका सदरक, क्या मैंने तुम्हारे सीने को कुशादा नहीं कर दिया, यानी बगैर सीने की कुशादगी के ये काम ही मुमकिन नहीं है। लिहाजा ये आपके सामने अर्ज किया। अब ये पैदा कैसे होता है उसके कुछ रास्ते बताए गए हैं रवायात में, आयात में, और उसके कुछ नतीजे बताए गए हैं। शरह सदर पैदा होने का एक तरीका यह है कि इंसान इल्म और मारिफत का सफर तय, क्योंकि जितनी ज्यादा जहालत होगी, जहालत का एक काम यह है कि इंसान के दिल को और इंसान को छोटा करते चले जाए। जहालत के दो माना होते हैं, अरबी में जहालत का लफ्ज इस्तेमाल किया जाता है दो माना में, एक जहालत यानी नादानी और एक जहालत यानी हिमाकत, दोनों के लिए जो है जहालत का लफ्ज इस्तेमाल होता है। चाहे जहालत वो नादानी की शक्ल में हो और चाहे जहालत हिमाकत की शक्ल में हो, ये दोनों इंसान के सीने को और इंसान के दिल को तंग करते, तंग दिल हो जाता है इंसान। इल्म आता है, इल्म आने के नतीजे में फिक्र आती है, चूंकि इल्म तन्हा इंसान हार्ड डिस्क के मानिंद नहीं है कि उसके अंदर इल्म भर दिया और जब तक वो फाइल जाकर क्लिक नहीं करेंगे, कुछ सामने दिखाई नहीं पड़ेगा, सब अंदर पड़ा रहेगा। इंसान के पास जब इल्म आता है तो ये इल्म आकर इस्तेमाल होना शुरू होता है। बाद लोग अपना इल्म ऐसा करते हैं कि आकर उसको बंद करके लेके चले जाते हैं बिल्कुल हार्ड डिस्क के तरीके से, और किसी के सामने उसे पेश नहीं करते। इससे मना किया गया है। इसके पहले भी रवायत आपके सामने पढ़ी कि इल्म लोगों का ले, कल दूसरा प्रोग्राम था वहां पे पढ़ी थी रवायत इमाम हसन मुश्तबा अलैहिस्सलातु वस्सलाम के, कि इमाम हसन सलाम ने फरमाया कि जो तुम्हारे पास इल्म है वो दूसरों को दो और जो दूसरों का इल्म है वो तुम लो। ये इल्म के लेने देने का सिलसिला जारी रहे, और दूसरी चीजों में लेना देना थोड़ा ना भी हो तो इतना बड़ा नुकसान नहीं होगा। राबते के लिए अच्छा, इंसान हत्ता खाने पीने में भी लेने देने का सिलसिला जारी रहे ताकि एक इंसानी रिश्ता बना रहे। अगर कोई अच्छी चीज पकाई हुई तो अपने किसी पड़ोसी के यहाँ भेज दे, अपने किसी रिश्तेदार के यहाँ भेज दे, वो भेज दे। अल्लाह, ये खाना अहम नहीं है, लेकिन खाने के बहाने एक मोहब्बत का रिश्ता बना होना ये है, ये इस्लाम को पसंद है। लादा अभी आज के कल्चर में ये सारी चीजें नहीं रह गई, नहीं लोगों को मालूम होता कि मेरे सामने असल कौन इंसान जिंदगी कर रहा है, असल पता ही नहीं कि कौन है। लेकिन एक सही कल्चर में पहले जमाने में ये हुआ करता था कि लोग जो है एक दूसरे को देते थे कुछ, जब कोई घर में अच्छी चीज पका दी किसी और के यहाँ भेज दिया, मसलन माह रमजान है कोई मुनासिब चीज बनी दो चार घर में भेज दिया, ये भी अच्छा है ताकि एक रिश्ता इंसान का बना रहे पड़ोसियों से, अजीजों से, रिश्तेदारों से। लेकिन अगर इसमें कुछ कमी भी होती है तो इतना बड़ा नुकसान नहीं होता। लेकिन एक चीज का आना जाना जारी रहना चाहिए, वो है इल्म का। इल्म अगर कुछ आए तो दूसरों तक पहुंचा दे, दूसरों के पास इल्म नजर आ रहा हो तो उसे जाकर ले ले, ये ताकीद है इमाम हसन मुश्तबा अलैहिस्सलाम के खिलाफ के सामने। अल्लाहुम्मा सल्ली अला मुहम्मद व आलिह, कि आज की ये मुबारक दिन आपकी विलादत का दिन गुजरा है, और शरह सदर के लिहाज से अगर देखा जाए तो तमाम अजीम इंसानों में इमाम हसन मुश्तबा अलैहिस्सलाम का एक बहुत बड़ा मकाम है शरह सदर के लिहाज से, बहुत सीना वसी है। इंशाल्लाह अगर वहां तक पहुंच सके तो आपके सामने अर्ज भी करेंगे। तो इल्म के आने जाने से नई इंसान इस तरह नहीं बने कि कोई इल्म आए और उसे आकर बस फर्श अदा पर आया हुआ एक इल्म उसको मिला वहीं लेकर, अलबत्ता वाकई वो इल्म हो, इल्म के नाम पर बेइल्मी नहीं हो, वाकई अगर कोई इल्म का नुकता है तो हतमन कोशिश करे कि हद अकल कम से कम एक तक पहुंचा दे, दो तक पहुंचा दे। किसी को नहीं बता पाया तो कम से कम अपने घर में जाकर अपने बच्चों को बता दे, अपनी बीवी को बता दे, कि जिसका दो फायदा होता है, एक तो इल्म आगे बढ़ जाता है, दूसरा ये कि अपने पास भी महफूज हो जाता है। जब तक इल्म को इंसान बयान न करे खुद भी महफूज नहीं रहता, खो जाता है। इल्म की ज़कात यह है कि उसे दिया जाए, ज़कात इल्म है कि उसको नश्र किया, ज़कातुल इल्म नश्रो, इल्म की ज़कात है उसका नश्र करना। ज़कात यानी क्या, यानी ज़कात के माने हमारे ज़हन में पैसा देना, ज़कात के माने पैसा देना नहीं है। ज़कात के अरबी में दो माने हैं, एक माना ज़कात के है बढ़ जाना और दूसरे माने हैं पाक हो जाना। ज़का के दो माने अरबी में हैं और दोनों माना यहाँ पर मौजूद है, एक है पाक होना, कहते हैं युज़क्कीहिम, रसूलुल्लाह आए हैं तुम्हें पाक करने के लिए, वो भी इसी ज़कात ही वाले माना में, एक ही फैमिली के लफ्ज़ है, अलग लफ्ज नहीं है। तो ज़कात के एक माने होते हैं पाक करने के, दूसरे माने होते हैं नमू के, नमू यानी बढ़ना। तो जब इंसान ज़कात किसी चीज की देता है तो वो समझता है कि हमने दे दिया यानी खत्म हो गया, जबकि कुरान कहता नहीं बढ़ गया, खत्म कहाँ हुआ, ये बढ़ गया, देने से बढ़ गया। फिर कुरान उसके नमूने पेश करता है, कभी कहता है 10 गुना बढ़ गया, कभी कहता है कि ज़कात इस तरह से है अल्लाह की राह में सदका देना और ज़कात देना इस तरह से है कि जैसे कोई इंसान एक बीज लगाए, एक गंदम के बीज एक लगाए उसमें से 7 दरख्त निकले। अब आप लोगों ने नहीं देखा होगा, गंदम जो है एक में से एक नहीं निकलता, एक में से चंद निकलते हैं, और अगर ज्यादा अच्छा बीज है और ज्यादा जमीन को फर्टिलाइज किया गया और अच्छी जमीन है तो एक में से 7 गंदम के वो निकल सकते हैं, पौधे निकल सकते हैं 7 अदद। फिर कुरान मिसाल देता है कि ये अल्लाह की राह में देना ऐसा है कि जैसे किसी अच्छी जमीन पर इंसान ने बीज डाला, उसमें से सात निकले और सात में हर हर में सौ सौ दाने निकले, यानी एक का सात सौ गुना, इसको कहते हैं ज़कात। असल ज़कात के अरबी में माने ही ज्यादा होने के हैं या पाक होने के, दोनों पहलू पाया जाता है, ज्यादा होने का पहलू भी पाया जाता है और पाक होने का पहलू पाया जाता है। ज़कात यानी हर चीज, वो चीज हर तरह की, फितरा भी है ये भी एक ज़कात है, मुस्तहब सदका दे रहे हैं ये भी एक ज़कात है, एक वाजिब ज़कात है कि जो आम तौर से देहात वालों पर आती है, शहर वाले उसको कबूल नहीं करते, कहते हैं कि ज़कात नौ चीजों पर है और वो सौ सारी नौ चीजें जो है वो सब देहात वालों के पास आती है, शहर वालों तक वो न किशमिश है न खजूर है न गंदुम है न जौ है न ऊंट है न गाय है न बकरी है न सोना है न चांदी है। ये सोना चांदी के तो सिक्के ही, जो कि सिक्के पे होती है, सोना चांदी बहुत होता है लेकिन सिक्का नहीं रखते कि उसमें ज़कात देनी पड़ेगी, तो ये तो नहीं आती। अलबत्ता माल तजारत पर भी ज़कात मुस्तहब है, बाद लोग नजदीक मुस्तहब उसकी ताकीद है, लेकिन हम लोगों को मुस्तहब से क्या लेना देना, वाजिब पहले अंजाम दे रहे हैं तो मुस्तहब तक आ जाएंगे। बहरहाल किसी भी तरह के चीज अगर इंसान सदके के नाम पर, फितरे के नाम पर अगर दे रहा है तो इस्लाम के नजदीक ये ज़कात है। कि ज़कात के पहलू अहले सुन्नत के यहाँ अल्हम्दुलिल्लाह कवी है, बेहतर है, ज्यादा उसका ख्याल रखा जाता है और चाहिए है कि हमारे यहाँ भी वो पहलू और कवी हो, उसके लिए कोशिश की जाए। कुरान में बहुत ताकीद की गई है ज़कात की, बहुत सारी जगहें कुरान में ऐसी हैं कि जहाँ पर सलात का लफ्ज आया और सलात के फौरन बाद ज़कात का लफ्ज आया। सलात और ज़कात दोनों साथ में जुड़ा हुआ है, सलात यानी अब्द और माबूद के दरमियान में राबता, सलात यानी नमाज, सलात यानी अब्द और माबूद के दरमियान में राबता, ज़कात यानी खुद बंदों के दरमियान में मुनासिब राबता कि एक पहलू उसका। अलबत्ता तन्हा ये पहलू नहीं है, ज़कात के बहुत सारे पहलू हैं जिसका एक पहलू ये भी है। दो पहलू वो है जो आपके सामने बयान किया, खुद उसके माने के अंदर पाया जाता है कि ज़कात इंसान को पाक कर देता है, पाकिजगी का बायस होता है इंसान की रूह। जो पहले दो दिन पहले मैंने अर्ज किया था कि इंसान के अंदर जो है रूहानियत की जरूरत है, रूहानियत में एक पहलू जो है उसके पाक होना है, और पाक होने में एक चीज जो असरअंदाज होती है वो अपने हाथ की हासिल की हुई चीज दूसरों को देना, ये पाक करती है। चूंकि इकट्ठा करते करते इंसान को, जमा करते करते सुबह से शाम तक जमा करता, इकट्ठा करता, गिनते गिनते हिसाब लगाते लगाते इस पर रूह आलूदा होना शुरू होती है, क्योंकि रूह के साथ ये सारी चीजें साजगार नहीं है। लिहाजा इस रूह की आलूदा रूह को पाक करने का तरीका ये कि वो जो खुद मेहनत की थी, जो खुद कमाया था, जो अपनी मेहनत से हासिल किया था, उससे निकाल कर दे दिया जाए, कम दे, मसला नहीं, जितना हो उतना ही दे इंसान। ये नहीं कहा गया कि सब उठा कर दे दे, रसूलुल्लाह बहुत ज्यादा दे देते थे, कुरान की आयत नाजिल हुई कि नहीं, थोड़ा एतदाल का ख्याल रखें, ना ही अपने हाथ को बांध के रखें, ना कुल्ले बस पूरी तरह से खोल भी ना दे कि सबके सब दे दें। और फिर जो है हत्ता रसूलुल्लाह ने अपना लिबास भी उतार कर दे दिया था, मामूली कुछ पहन कर, ये आते थे लोग, रसूलुल्लाह वापस नहीं करते थे। यहाँ पर कुरान की आयत नाजिल हुई, नहीं या रसूलुल्लाह, ना ही वला तफसतुहा कुल्लल बस, बिल्कुल नहीं आप सब कुछ दे दें, लेकिन दें कि ये लाजमी हिस्सा था। कि अलबत्ता ये मौजू अभी फिलहाल नहीं है, अर्ज ये कर रहा था कि शरह सदर की हमारी बहस हो रही थी, शरह सदर के लिए लाजिम है कि इल्म हो, और इल्म की ज़कात है कि इंसान इल्म दे ताकि उसके जरिए से इल्म, अपना इल्म भी बढ़ता चला जाए और इल्म लोगों तक भी पहुंचता चला जाए। यानी जब भी एक इल्म किसी के पास आए तो हतमन किसी के पास जाकर उसे मुंतकिल करे, बेचैन हो जब तक उसे मुंतकिल ना कर ले। हमारे बाद शायर बरादरान होते शोरा, अगर वो एक शेर कह लेते हैं तो जब तक वो शेर सुना नहीं लेते उनको तड़प सी होती है, बेचैनी सी हो रही होती है, शेर हो गया है लेकिन कोई सुनने वाला नहीं। शायरों की बीवियां बहुत परेशान रहती हैं, तो कोई शायर तो नहीं है ना कोई, मैं बुराई नहीं कर रहा हूँ, यानी एक हकीकत है जो बयान कर रहा हूँ कि कोई नहीं मिलता तो जाकर अपनी बीवी ही को सुनाना शुरू कर देते हैं शेर कहा है। अब पता नहीं उस शेर में इल्म है या इल्म नहीं है, इल्म हो तो अच्छा है, उसे भी सुनाना चाहिए, क्योंकि ये कुरान की अपनी एक गिला है, एक शिकवा है, एक नसीहत है कुरान की। देखें हर शायर के पीछे नहीं भागे, एक सूरा नाजिल हुआ, अब ये बात ब्रैकेट की है, मुझे जल्दी वापस जाना है। सूरा है जिसका नाम ही सूरा शोरा है, चूंकि शायरी के नाम पर बहुत सारी चीजें पढ़ी जा रही होती हैं और अफसोस होता है कभी कभी, वाकई सुनकर अफसोस होता है कि वो शायर शायरी के नाम पर, मसलन आकर जिक्र हो रहा है अहले बैत का, अहले बैत जो अल्लाह के मुवहहिद तरीन बंदे, जिनसे बेहतर तौहीद ना किसी ने समझी ना अपनाई ना उनकी जिंदगी में नजर आई, उनका जिक्र हो रहा हो लेकिन आकर गैर तौहीदी शेर पढ़े जा रहे हैं। ये अहले बैत के लिए तकलीफ का बाइस है, ये अहले बैत के लिए दर्द का बाइस है, ये अहले बैत के लिए तकलीफ का बाइस होता है। लिहाजा ये नुक्ता बार बार बयान करना पड़ता है कि वहां पे सूरह शोरा में आयतें बहुत हैं, उसमें बहुत सारे मतालिब अहम बयान किए गए हैं, लेकिन उसके आखिर में जाकर चंद आयतें जो है शोरा के बारे में, शायरों के बारे में, उन चंद आयतों की बुनियाद पर पूरे सूरा का नाम ही सूरह शोरा रख दिया। सूरह शोरा यानी शोरा यानी शायरों शायर की जमा है शोरा, शोरा का सूरा। अब ये कम से कम जो भी इंसान शायरी की दुनिया में कदम रखना चाहे उसे चाहिए कि सूरह शोरा याद रखे। अगर पूरा सूरह शोरा याद ना कर सके तो कम से कम वो चार पांच आयतें तो याद ही कर ले। जब भी कोई शेर कहे वो आयतों से आकर तौले कि उसके मुताबिक है या मुताबिक नहीं। अगर उसके मुताबिक नहीं है तो अपने एतबार से कितना भी अच्छा वो शेर लग रहा है उसे उठा के फेंक दे, दीवार पे मार दे। क्योंकि अहले बैत ये कहते हैं कि अगर मेरी हदीस भी कुरान के मुताबिक ना हो तो उसे दीवार पे मार दो। क्या मतलब? इसका मतलब ये कि वो हदीस जो कुरान के मुताबिक नहीं है वो अहले बैत की हदीस ही नहीं है। गलत नाम से आकर तुम्हें दे दी गई, अहले बैत का नाम चिपका दिया गया वहां पर, वो अहले बैत की हदीस हो ही नहीं सकती जो कुरान के मुताबिक ना हो। लिहाजा जब अहले बैत अपने कलाम के लिए मेयार ये बताते हैं कि अगर कुरान के मुताबिक ना हो तो उसे दीवार पे दे मारो, तो ये हमारे शोरा जो बहुत अच्छा काम करते हैं, और शायरी बहरहाल एक बहुत अच्छा हुनर है, बहुत ही लतीफ हुनर है और बहुत ही लज्जत बख्श हुनर है, जब वो शेर करें कितना ही अच्छा शेर उनको क्यों ना लग रहा हो, या शेर पढ़ने वाले जब आकर शेर पढ़ना शुरू करें तो हर शेर को आकर कुरान की आयत से चेक करें, चाहे उनको कितना ही अच्छा क्यों ना लग रहा हो, अगर उसके मुताबिक नहीं तो उठा के फेंक दें, कागज फाड़ के फेंक दें, डायरी फाड़ के फेंक दें, उसे इस तरह काटें कि फिर दोबारा पढ़ ना सके। लाजिम है वो आयतें क्या है वो जाके सूरह शोरा में आके देखें कि वह शोराओ यत्तबेहुमुल गाऊन, शोरा वो है कि जिनके गुमराह लोग पैरवी करते हैं। कुरान में अगर याद है खतरनाक है, शोरा वो है कि जिनके गुमराह लोग पैरवी करते हैं। और क्या तुम देखते नहीं कि वो हर वादी में चले जाते हैं, हर वादी की सैर करते रहते, ये इमेजिनेशन पावर जो उनका होता है, क्योंकि शायरों का इमेजिन पावर ज्यादा होता है, अगर इमेजिन पावर ज्यादा ना हो तो वो शायरी नहीं कर पाएंगे। तखयली कुवत, कुवत तखयल उनकी बहुत ही ज्यादा मजबूत होती है, जैसे आप कहते हैं इमेजिन पावर, ये इमेजिन पावर मजबूत होता है। इस इमेजिन पावर के नतीजे में बहुत सारे, तभी वो शेर अच्छे आते हैं। लेकिन इस इमेजिन पावर को अगर कंट्रोल में न रखा जाए तो ये वादियां सही वादियों से गलत वादियों में दाखिल हो जाता है, ये इल्म की वादियों से निकल कर जहालत की वादियों में चला जाता है, जाहिलाना शेर कहने लगते हैं, ये तौहीद की वादियों से निकलकर शिर्क की वादियों में चला जाता है, मुशरिकाना शेर कहना शुरू करते हैं, ये ईमान की वादियों से निकलकर नफाक की वादियों में चला जाता है, मुनाफिकाना शेर कहना शुरू करते हैं। नदा ये चेक होना जरूरी। फिर कुरान बाद में क्या कहता है कि ये देखो हर वादी में सैर कर रहे होते हैं और इनकी गुमराह लोग पैरवी कर रहे होते हैं, लेकिन सिवाय वो शोरा के कि जो मोमिन है और अमल सालेह अंजाम देते हैं। क्योंकि अगर मोमिन भी होंगे और अमल सालेह अंजाम देंगे तो फिर वादी से बाहर नहीं निकलेंगे, ना ईमान की वादी से निकलेंगे ना अमल की वादी से निकलेंगे। जहां भी तो असली वादी जो है वो क्या है, ईमान और अमल। अगर ईमान और अमल की वादी से निकला हुआ शेर है तो उसे दीवार पर दे मार, ये है मेयार। अब ये जाकर इंशाल्लाह कम से कम शेर पढ़ने वाले हतमन हमारे जो है, ये नहीं कि जहां से कोई शायर मिला उसमें कुछ अच्छे शेर है तो हर सब पढ़ डाला। अभी भी बादशाह में ऐसा सुनने में आ रहे थे कि जो इसलिए पढ़ रहा हूं, थोड़ा रियायत करें, थोड़ा एक मरतबा चेक कर लें, थोड़ा एक मरतबा पहचान लें, एक मरतबा तौल लें अशार को, तब उसके बाद पढ़ें। खूब इल्म देना लाजिम है। कुशादा दिली और शरह सदर का नतीजा यह है, हासिल करने का तरीका यह कि इंसान इल्म ले भी और इल्म दे भी, रोके नहीं। फिर इल्म आए तो उस पर गौर फिक्र करना शुरू करें। ये एक अलग बाब है, हम बाज जगह तफसील पे इस पे गुफ्तगू कर चुके हैं, यहाँ पे नहीं की है कि थोड़ा कर चुके हैं इशारा, यहाँ भी कर चुके हैं, लेकिन तफसील से गुफ्तगू नहीं। यानी अगर आकर आइम्मा के कलाम की रोशनी में देखा जाए तो बहुत ही हसीन गुफ्तगू तैयार होती है और लाजिम होती है। वो है इल्म के अंदर तफक्कुर करना, गौर फिक्र करना। कितना ज्यादा है, थोड़ी बहुत इशारा पहले हो चुका है, लेकिन एक बड़ी मुफस्सल गुफ्तगू की जरूरत बहरहाल रहती है। इमाम ने फरमाया कि अक्सर इबादत अबीजर अतफक्कुर। अबू जर का, जनाब अबू जर की सबसे ज्यादा जो इबादत हुआ करती थी वो क्या थी? अल्लाह हू अकबर। माह रमजान इबादतों का महीना है, अल्हम्दुलिल्लाह सभी इबादत कर रहे हैं, लेकिन जनाब अबू जर के लिए फरमाया कि जनाब अबू जर की सबसे ज्यादा बड़ी और सबसे ज्यादा जो इबादत थी वो अतफक्कुर, वो गौर व फिक्र करना। जो गौर इल्म में गौर फिक्र करने से इंसान का सीना वसी होता है, तंगी खत्म होना शुरू होती है। नॉलेज जब आती है, मारिफत जब इंसान में पैदा होती है, तो इंसान के दिल की तंगी, इंसान का सीना कुशादा होता चला जाता है, वसी होता है, इल्म बढ़ाता चला जाता है। इल्म एक उस हवा के मानिंद है कि उसको अगर गुब्बारे में भरे तो गुब्बारा कैसे फूलता चला जाता है। ये मिसाल अच्छी मिसाल बहुत नहीं है, लेकिन समझना, यानी इल्म अगर इंसान के सीने में आता है तो ये इल्म का काम ही ये है कि इंसान के सीने को वसी करता चला जाए। अलबत्ता शर्त उसकी क्या है? शर्त ये है कि ये सीना पाक होना चाहिए। अगर तज़किया किया हुआ सीना नहीं, अगर पाक नहीं है तो ये इल्म क्या बन जाता है? अब इल्म की दूसरी मिसाल, इल्म उस बारिश के पानी के मानिंद है कि अगर ये चमन में बरसे तो लहलहा उठे, चमन में हरियाली पैदा हो जाए। आप देखें अगर चंद दिन तक बारिश नहीं हो तो क्या दरख्तों की हालत क्या होती है? ऐसे गंदे गंदे दिखते हैं, सारी गर्द उसके ऊपर जाके अट जाती है, पत्तियां उसकी गंदी गंदी दिखने लगती हैं, गर्द गुबार आकर गर्द गुबार इस तरह दरख्तों पे घेर लेते हैं दरख्तों को, किस्म दरख्तों की सारी रौनक खत्म हो जाती है। लेकिन थोड़ी सी बारिश हुई देखे किस तरह लहलहाना शुरू हो जाते हैं, उनकी हरियाली किस तरह निखर जाती है। देखा है कि नहीं देखा है? नहीं देखते अभी, लोगों को फुर्सत नहीं होती देखने की। अगर अल्लाह की निशानियों को देखें और कहें सुभान अल्लाह बारिश आने का क्या असर हुआ है, अल्हम्दुलिल्लाह बारिश अल्लाह की कितनी बड़ी नेमत है। हजारों नेमतें पैदा हैं बारिश के नतीजे में। एक जाहरी बहुत पहला फौरी असर क्या है कि जितनी भी गंदगी एनवायरमेंट की होती है वो सब के सब खत्म हो जाती है बारिश के नतीजे में, पॉल्यूशन खत्म हो जाता है। और ये दरख्तों का सारा चेहरा जो खराब किया हुआ है हमने, गाड़ियां चला चला के, गर्द उड़ा उड़ा के, बिल्डिंगें भरा बना के, बारिश आकर उसके चेहरे को और मौसम को और दरख्तों को आकर हरियाली में तब्दील कर देती है, चमन अच्छा लगने लगता है। बारिश जब फूल पे पड़ती है तो उसकी खुशबू, जो बंद थी खुशबू निकल पड़ती है, खुशबू फैल जाती है उस बारिश से। लेकिन यही बारिश अगर गंदे नाले में जाकर पड़ती है तो उसकी बदबू फैलना शुरू हो जाती है। दोनों काम करती बारिश है ये। बारिश अगर एक गंदी जगह पे गलाजत के ऊपर पड़े तो वो गलाजत जो दबी होती थी और उसकी बदबू अंदर छिपी हुई थी, बारिश के कतरात पड़ने के नतीजे में ये गंदगी और ये गलाजत और ये बदबू उभर कर सामने आती है, ताफुन पैदा हो जाता है उसके अंदर, मुताफिन। मुताफिन होना यानी क्या कहते हैं मुताफिन को? मुताफिन नहीं समझ रहे हैं, यानी जो सूखा हुआ था उसके अंदर अब गीला हो गया, अब सड़ना शुरू हो गया, सड़कर उसकी हालत खराब होना शुरू हुई। तो अगर गंदी जगह पर बारिश के कतरात पड़ते हैं तो इसके अंदर ताफुन पैदा कर देते हैं, बदबू पैदा कर देते हैं, बदनुमा कर देते हैं, बदशक्ल कर देते हैं, मंजर खराब कर देते हैं। लेकिन यही बारिश जो है, यही बारिश के कतरात अगर चमन में पड़े, हरियाली में पड़े, फूलों पर पड़े तो वहां से खुशबू निकलती है, वहां से खूबसूरत मंजर होता है। इल्म भी ऐसे ही है। इल्म अगर पाकीजा दिल पर पड़ता है तो उसकी खुशबू निकलती है, लोगों तक पहुंचती है, लोगों तक पहुंचा रही होती है। معاشرہ خوبصورت ہو جاتا ہے، لوگ اچھے ہو جاتے ہیں، لوگوں کی سوچ اچھی ہو جاتی ہے، لوگوں کی فکر اچھی ہو جاتی ہے، لوگوں کا رہن سہن اچھا ہو جاتا ہے، لوگوں کی نگاہیں بدل جاتی ہیں۔ اگر ایک صحیح علم دینے والا آ جائے، ایک معاشرے کو ایک صحیح علم دینے والا مل جائے، تو معاشرہ، وہ معاشرہ اس بارش کے مانند ہو جائے گا کہ جس کے اوپر مسلسل بارش پڑ رہی ہے۔ بارش پڑ رہی ہے یعنی ہریالی آ رہی ہے، یعنی پھول کھل رہے ہیں، یعنی کلیاں آ رہی ہیں، یعنی اچھا ہو رہا ہے۔ لیکن اگر وہ صحیح علم دینے والا معاشرے کو موجود نہ ہو، تو علم دینے والا تو ہے لیکن معاشرہ ہی اب خراب ہوتا چلا گیا، تو کیا ہوگا؟ اب بدبو پھیلے گی، اب غلاظت پھیلے گی، اب بندگی آئے گی، اب گندگی آئے گی، اب تعفن پیدا ہوگا، معاشرہ متعفن ہو جائے گا، لوگوں کو دور سے دیکھ کر برا لگے گا، کہیں گے فلاں جگہ پر یہ ہو رہا ہے، یعنی متعفن معاشرہ ہے۔ ابھی کہتے ہیں نا فلاں شہر میں، ہم کسی کا نام نہیں لیں ابھی یہاں پر، چونکہ بہرحال شہر کا نام لینا مناسب نہیں ہے۔ دور دور بیٹھ کے لوگ کہتے ہیں فلاں شہر میں شیعوں کے درمیان میں یہ ہو رہا ہے، یعنی کیا؟ یعنی دل بھی گندا تھا، علم بھی جو آ کے پڑا وہ اور گندگی والا، اور گندگی کو اور اس نے پھیلا دیا۔ خدا نہ کرے کسی معاشرے میں۔ اور اس کے برعکس اگر صحیح جگہ پہ علم پڑے اور صحیح علم پڑے تو آ کر، تو یہ علم کا کام ہے۔ علم کا نتیجہ یہ ہوتا ہے کہ شرح صدر پیدا ہوتا ہے۔ واقعی اور صحیح علم انسان میں آئے اور نالج آئے اور فکر آئے، تو اس کے نتیجے میں انسان کا سینہ وسیع ہوتا ہے، کشادگی پیدا ہوتی ہے۔ ایک دوسری چیز جو شرح صدر پیدا کرتی ہے انسان میں، وہ ہے اللہ سے، اللہ کی یاد، ذکر خدا۔ خود یہ امیر المومنین علیہ الصلوۃ والسلام کا جملہ ہے، اللہم صلی اللہ علیہ وسلم، امیر المومنین صلی اللہ علیہ وسلم فرماتے ہیں الذکر یشرح الصدر، ذکر پروردگار سینے کو کشادہ کر دیتا ہے۔ کیوں؟ اس لیے ذکر سے مراد یہ نہیں کہ تسبیح لے کے ذکر کرنا، یعنی اللہ کی یاد ممکن ہے زبان سے نہ بھی ہو، ممکن انسان تسبیح لے کر نہ بھی بیٹھا ہو، ممکن انسان مسجد میں نہ بھی ہو، لیکن یاد پروردگار یعنی کیا؟ یعنی انسان جڑا ہوا ہے ایک ایسی ذات سے کہ جس کا سب کچھ ہے، پھر اس کے اوپر توکل ہے، پھر بھروسہ ہے، پھر امیدیں ٹوٹتی نہیں ہیں۔ جب انسان تنہا سب کچھ خود کو سمجھتا ہے تو بہت جلدی مایوس ہو جاتا ہے، بہت جلدی پریشان ہو جاتا ہے، بہت جلدی سٹریس کا شکار ہو جاتا ہے، بہت جلدی مشکلات میں گرفتار ہو جاتا ہے۔ لیکن اگر کسی انسان کا رابطہ اس کے پروردگار سے جڑا ہوا ہے، تو کتنی بھی بڑی مصیبت آ جائے انسان کو وہ مصیبت پریشانی میں نہیں ڈالتی، کیونکہ جانتا ہے کہ کوئی میرا پشت پناہ ہے، کسی سے میرا رابطہ جڑا ہوا ہے۔ اذکرو یشرح الصدر، دیکھیں کتنا مطمئن ہو جاتا ہے انسان، تھوڑی سی اللہ کی یاد انسان کو کس قدر مطمئن کر دیتی ہے۔ یہ اطمینان ڈھونڈنے کی انسان کی ضرورت ہے۔ اسی لیے ایک اور جو کہا گیا کہ اللہ، انسان دعا کرے، ایک تو خود ذکر کرے جو کرے ہی، خود شرح صدر کی دعا کرے انسان، یعنی ایک دعا، جیسے یہ دعا صرف جناب موسیٰ کے لیے نہیں ہے، یہ نہیں کہ جناب موسیٰ صرف دعا کرے رب اشرح لی صدری، پروردگار میرے سینے کو کشادہ کر دے۔ جناب موسیٰ کا سینہ پہلے ہی سے بہت کشادہ تھا، نبی تھے، اول العزم نبی تھے، اگر وہ دعا نہ کرتے تب بھی شاید کوئی مشکل پیش نہ آتی۔ وہ احتیاط کے طور پر اور بھی اپنے سینے کی کشادگی کی دعا کر رہے ہیں، شاید ہم کو بتانے کے لیے کر رہے ہیں کہ تمہیں زیادہ شرح صدر کی ضرورت ہے، جناب موسیٰ کو اتنی ضرورت شاید نہ بھی ہو۔ لہذا ہم سب کو دعا کرنے کی ضرورت ہے۔ انسان ایک دعا کرے پروردگار کی بارگاہ میں، ایک دعا کرے پروردگار مجھے تنگ دل نہیں بنا۔ تنگ دل انسان سے پریشان ہوتے ہیں، سب پریشان ہوتے ہیں۔ پچھلے سال ایک موضوع پہ گفتگو کی تھی جس کا ایک ربط جڑتا ہے آج کے اس موضوع سے، وہ تھا حلم کا موضوع۔ حلم ہونا، حلم ہونا یعنی کسی بھی لوگوں کی کتنی بھی برائی کو دیکھ کر مناسب ریئیکشن کرنا، جذباتی ریئیکشن نہیں کرنا۔ لوگوں کو گناہ کرتے ہوئے دیکھا، کسی نے میرے ساتھ برائی کی ہے، مجھے نقصان پہنچایا ہے، مجھے تکلیف پہنچائی ہے، لیکن اس تکلیف کا بدلہ نہیں لے رہے ہیں، انتقام نہیں لے رہی ہے۔ حلم کی دعائے افتتاح جو یہی ماہ رمضان میں زیادہ پڑھی جاتی ہے، دعائے اس میں یہ جملہ بھی الحمدللہ ہے، اللہ حلم ہی بعد علم، تمام تر حمد ہے پروردگار کی کہ سارے علم کے بعد اس کے پاس حلم ہے. جہالت میں حلم ہو یہ اس میں کوئی ہنر نہیں ہے. یعنی میں نے آپ کی برائی کی آپ کو پتہ ہی نہیں ہے, آپ مجھ سے بہت اچھی طریقے سے پیش آ رہے ہیں. کیوں؟ اس لیے کہ آپ کو پتہ نہیں ہے میں نے آپ کو برا کیا ہے, میں نے آپ کو نقصان پہنچایا. اللہ کو سب کچھ پتا ہے. انسان کے لمحے لمحے کے حالات کا اللہ کو علم ہے, لیکن سارے علم کے بعد حلم ہے پروردگار کا, حلیم ہے. وہ سارے ہمارے عیب کو چھپائے ہوئے ہیں, چونکہ حلم کا نتیجہ ہے عیب کا چھپانا, ستاریت. چونکہ اللہ حلیم ہے, حلیم. حیدرآباد کی حلیم آپ کے ذہن میں نہیں آئے؟ حلم صفت, اخلاقی صفت کی بات. کھانے والی نہیں, پیٹ والی حلیم نہیں, روح والی حلم. حلم یعنی انسان کے اندر یہ صفت پیدا ہو جائے کہ فوری ریئیکٹ کسی کے پاس نہ کرے بغیر سوچے سمجھے, اور جو ریئیکٹ ہو وہ اپنی ذات کے لیے نہیں ہو بلکہ معاشرے کی مصلحت کے لیے ہو, سامنے والے کی مصلحت کے لیے ہو, ہر ایک کی مصلحت کے لیے ہو, اور انتقامی کارروائی کی فکر میں نہ رہے. خوب یہ موضوع ہم اس پہ گفتگو کر چکے ہیں, کسی حد تک گفتگو ہوئی تھی, پچھلے سال ہو چکی ہے, ابھی نہیں کرنی ہے اس گفتگو. یہاں پہ عرض کیا کہ ایک دوسرا تیسرا طریقہ یہ ہے, ایک تو انسان علم و نالج حاصل کرے, دوسرا یہ کہ ذکر پروردگار کرے, تیسرے یہ کہ انسان دعا کرے پروردگار سے. پروردگار بہت ساری چیزیں انسان مانگتا ہے, جب اللہ کی بارگاہ میں مانگنے کے لیے جائے تو ایک چیز کیا مانگے, مانگے پروردگار میرے سینے کو کشادہ کر دے. یعنی مانگے, جو بار بار مانگے گا, بار بار اس کو احساس ہوگا تو اللہ کی طرف سے بھی عطا ہوگا, خود بھی انسان کو احساس ہوگا اور یہ کشادگی پیدا ہوتی چلی جائے گی, اور اپنے عمل سے وہ ظاہر بھی کرتا. جب انسان آ کر دعا مانگے کہ پروردگارہ میرے سینے کو کشادہ کر دے, تو باہر نکل کے جا کر فوراً کسی کو تھپڑ نہیں مارے گا, کہ ابھی دعا کر کے آیا ہے کہ پروردگارہ میرے سینے کو کشادہ کرے, اور اثر بھی اللہ کرے گا. فوراً انتقام نہیں لے گا, چونکہ جس کا سینہ کشادہ نہیں ہے وہ انتقام کی فکر میں ہوتا ہے. اگر کسی نے ایک جملہ برا کہہ دیا, فوراً اینٹ کا جواب پتھر سے نہیں دے گا, کیونکہ اینٹ کا جواب پتھر سے وہ دیتا ہے جس کا سینہ کشادہ نہیں ہے. یہ محاورے بہت غلط محاورے ہیں, بہت باطل محاورے ہیں. اینٹ کا جواب پتھر سے دینا یہ آپس کے لیے نہیں ہے, اگر ہے بھی تو یہ دشمن کے لیے ہے, اور دشمن اپنے نہیں ہوا کرتے. دشمن اپنا کوئی دشمن نہیں ہوتا, جو اللہ کا دشمن ہو, جو دین کا دشمن ہو, جو حق کا دشمن ہو, اس کے لیے یہ محاورہ استعمال ہو سکتا ہے. ورنہ اپنوں کے لیے اینٹ کے جواب میں کیا ہوتا ہے, اینٹ کے جواب میں آپ کے پھول, وہ اینٹ مارے آپ کیا دیں, پھول. ہو سکتا ہے نہیں. ایرانی انقلاب جب آیا تھا, یہ وہاں کے فوجی اسٹینڈ گن لے کے گولیاں لے کے کھڑے ہوتے تھے, یہ لے جا کر ان کے گولیوں کے اسٹینڈ گن کے نال میں پھول ڈال دیتے تھے. کتنی گولیاں تم چلاؤ گے, یعنی باقاعدہ طور پر پھول لے کر نکلتے تھے, پھول کی ٹہنیاں لے کے نکلتے تھے فوج کے سامنے. ادھر فوج جو ہے اپنی مشین گن آمادہ کر کے نشانہ لے رہی ہوتی تھی, اور یہ بڑھتے 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 اگر مارنے میں تھوڑا مار دیتے تو مار دیتے تھے, مار بھی دیا, بہت سارے لوگ مار دیا. اگر وہ مارنے میں تھوڑا دیر ہوئی اور وہاں تک پہنچ گئے تو یہ پھول لا کر اس کے اسٹینڈ گن کی نالی میں ڈال دیا. اب وہ اس سے نالی سے گولی نکلنا مشکل ہے, چونکہ اس کے اندر پھول ڈال دیا گیا. آپس میں اینٹ کا جواب پتھر نہیں ہوتا, بلکہ کیا ہوتا ہے, اینٹ کے جواب پھول ہوتا ہے. کوئی بول رہا ہے پتھر کی طرح سے بول رہا ہے, اس کی زبان سے پتھر نکل رہا ہے. کچھ لوگ ہاتھ سے پتھر مارتے ہیں اور کچھ لوگ زبان سے. زبان والا پتھر زیادہ سخت ہوتا ہے. اگر وہ زبان سے پتھر مار رہا ہے تو اس کے جواب میں کیا ہے, آپ پھول پھینکیں اس کی طرف. یہ ممکن ہے؟ میں نے بعض جگہ پڑھا, اس طرح سے نہیں پڑھا, دوسرے انداز سے کہا, یہ بہت سخت کام ہے, مشکل ہے, نہیں ہو سکتا. ہو سکتا ہے, کچھ نہیں مشکل ہے. تھوڑا سا ایک لمحے کے ریئیکشن کو روکنا پڑے گا, بس ایک لمحے کا کام ہوتا ہے. کوئی بھی انسان جذباتی جب ریئیکشن کر رہا ہوتا ہے غصے میں آ کر انتقامی, تو ایک لمحے کا کام ہوتا ہے. ایک لمحے میں آ کر شیطان اپنا کام کر کے چلا جاتا ہے. یہ ایک لمحے کے لیے اگر شیطان کو ناکام کرنے میں کامیاب ہو گئے تو اینٹ کے جواب میں پتھر دینے کے بجائے پھول آپ بھی دے سکتے ہیں, اسی طریقے سے کہ جس طریقے سے امام حسن اسلام نے شامی کو دیا تھا, واقعہ آپ کے سامنے. है ना, वाकई आप सुन चुके होंगे, इन्हीं दिनों में आप सुन चुके होंगे कि वो आकर कह रहा था, बदतमीजी कर रहा था, नाज़ेबा कलिमात अदा कर रहा था, बदज़बानी कर रहा था, खुद इमाम को भी कह रहा था, इमाम के बाबा को भी कह रहा था, इमाम अली अलैहिस्सलाम को भी कह रहा था, और इमाम अलैहिस्सलाम चुपके से खड़े सुन रहे थे खाली। अगर आप वहां पे होते तो क्या करते? कुछ लोग थे ऐसे, इमाम हसन सलाम ने जब सुलह की, कुछ लोग अपने ही में से निकल के इमाम को आकर बुरा भला कहने लगे कि आपने तो मुझे जलील कर दिया, रुसवा कर दिया। और ये मुमकिन हम भी कर रहे हैं, इमाम हसन को जाकर नहीं कहते, लेकिन अगर हमारा कोई साथी ऐसा काम करते हैं तो आप कहते हैं आप तो जलील कर रहे हैं, खानदान को जलील कर रहे हैं, आप जवाब क्यों नहीं देते, आप ईंट का जवाब पत्थर से क्यों नहीं देते, आप खामोश क्यों हैं? ये वही काम कर रहे होते हैं, आप जलील कर रहे हैं, हमें रुसवा कर रहे हैं। शायद हम भी वहां पे खड़े होते तो यही कहते हैं, इमाम हसन आप क्या कर रहे हैं, ये क्या कर रहे हैं, वो देखें कैसी बदतमीजी कर रहा है, दूर से आया हुआ है, अकेला भी है, जवाब में क्या चाहिए उसको, हमारे एतबार से क्या चाहिए जवाब? अब अपने एतबार से आप खुद ही सोच लें, मैं जबान से अदा नहीं कर रहा हूं, आप खुद ही सोच लें कि हमारे एतबार से जवाब उसे क्या चाहिए जो आकर गालियां दे रहा है, बदतमीजी कर रहा है, सिर्फ बाप को नहीं, दुनिया के शरीफ तरीन इंसान को, रसूलुल्लाह के जानशीन को, वक्त के इमाम को। और इमाम हसन थोड़ी देर तक खामोश रहे, सारा जब उसके सारे जज्बात खाली हो गए, सारी भड़ास उसकी निकल गई, जो कुछ भी शाम में डाला गया था वो उसने निकाल लिया, सारी गंदगी उसने जब निकाल ली, चूंकि ये उसके जज्बात निकलने का थोड़ा मौका दें थोड़ी देर के लिए, फौरन जवाब नहीं दें, अगर बीवी को गुस्सा आ रहा है तो फौरन आपको भी गुस्सा ना आ जाए, थोड़ी देर के लिए सब्र करें ताकि उसका गुस्सा निकल जाए, और गुस्सा निकलने के बाद फिर आप क्या कर रहे हैं, फिर गुस्सा ना करना शुरू कर दें। है बाद जब लोग साथ में जिंदगी गुजारते हैं तो ऐसा हो सकता है, भाई को गुस्सा आ सकता है, बीवी को आ सकता है, बाप को आ सकता है, बेटे को नहीं आ सकता, क्योंकि बेटे को हक नहीं है कि वो बाप के ऊपर गुस्सा करे, बेटे को इस बात का हक नहीं है बेटे बेटी को माँ के ऊपर गुस्सा करे, लेकिन हाँ बाप को आ सकता है, दादा को आ सकता है, भाई को आ सकता है, बीवी को आ सकता है, अगर गुस्सा आए तो गुस्से के जवाब में आप भी फौरन ईंट का जवाब पत्थर से देना नहीं शुरू कर दे। हमने एक थ्योरी अपनाई हर जगह के लिए, ये कानून हमने बहुत मजबूती से पकड़ा हुआ है कि ये तो बहुत ही, यानी ये कुरान से भी ज्यादा, कुरान की बात नहीं कबूल, कुरान के असूल चले घर ना माने चले गए, लेकिन ये जो है जो मुहावरे की शक्ल में इंडियन कल्चर से जो निकल कर आया हुआ था उसको नहीं छोड़ सकते, और फौरन सबके साथ वही रिएक्शन करना शुरू करते हैं। लिहाजा थोड़ी देर वो जज्बात खाली होने दें, उसके गुस्से को खत्म होने दें, अब उसके बाद फिर क्या करें, वही करें जो इमाम हसन ने किया था। इमाम हसन ने क्या किया, क्या हुआ, क्यों गुस्सा आ रहा है, भूख लगी है, खाना नहीं खाया है, थके हुए हो, प्यासे हो, सवारी नहीं है, लिबास नहीं है, मकान नहीं है, मुसाफिर लगते हो, जो भी तुम्हारी जरूरत है आओ हम तुम्हें पूरा करने के लिए तैयार हैं। ये एक मरतबा इंसान करके देखे, नतीजा वही आएगा अजीजो जो उस शामी ने नतीजा दिया था इमाम हसन के सामने। नतीजा कभी भी डिफरेंट बदलेगा नहीं, वही नतीजा हर जगह आएगा। अब उस शामी से बढ़कर कोई इंसान तो नहीं आएगा आपके सामने, लेकिन मसला ये है कि ये एक लम्हे के लिए ये कर पाना हमारे लिए मुश्किल होता है। फिर वो कहने लगा, लरस गया बिल्कुल, कहने वल्लाहु यालमु हैसु यजअल रिसालतह, अल्लाह जानता है कि अपनी रिसालत को वो कहां पर करार दे। कुरान की आयत पढ़ने लगा, जैसे ये काम करेंगे तो दुआ करें परवरदगार की बारगाह में, दुआ करें परवरदगारा मेरे सीने को, ये तंग सीने के साथ जिंदगी गुजारना अच्छा नहीं है, ये तंग सीने के साथ जिंदगी गुजारना, कभी कभी खुद भी इंसान शर्मिंदा होता है, किसी को भी नहीं अच्छा लगता, सबको नागवार लगता है, हर एक को नागवार लगता है। असल इत्तेफाक से आज की दुआ जो है पढ़ी होगी, 15 शाबान की जो, 15 रमजान की जो दुआ है, रोजाना वाली दुआ जो है ना, उसमें एक दुआ यही की गई, परवरदगारा वश्रहली सदरी, اگر یہ سامنے میں نے رکھی تھی انشاءاللہ ہو کہ پروردگارہ ہمارے سینے کو اللہم ارزقنی فی ہے آج کی یہ دعا دھوکا دے دیا ہم اللہم ارزقنی پروردگارہ تو آج مجھے رزق عطا کر اطاعت کا اور اے میرے اللہ واشرح لی صدری بعنابت المخبتین ظاہراً یہ جملہ ہے اور اے میرے پروردگار تو آج میرے سینے کو کشادہ کر دے نہیں معلوم یہ آج کی دعا امام حسن علیہ السلام کی ولادت کی مناسبت سے رکھی گئی ہے امام حسن علیہ السلام کی مناسبت ولادت کشادہ کریم انسان ہے امام حسن علیہ السلام کا لقب ہے کریم اہل بیت کل وہاں پروگرام میں عرض کیا کریم اہل بیت یعنی کشادہ دل انسان کشادہ دل انسان کریم ہو سکتا ہے کرم اور بزرگی تنگ دل انسان میں بزرگی پیدا ہی نہیں ہو سکتی کرامت پیدا ہو ہی نہیں سکتی جب تک انسان کا سینہ کشادہ اور وسیع نہ ہو تب تک انسان کا انسان کریم نہیں ہو سکتا اور امام حسن علیہ السلام اس قدر کریم النفس ہے کہ تمام اہل بیت کے درمیان میں امام کا لقب ہی کریم اہل بیت کا لقب رکھا گیا امام کریم اہل بیت ہیں لہذا آج کی دعا میں یعنی آج کی دعا یہ نمونہ بنے اس بات کا کہ ایک دعا انسان یہ کرے پروردگار کی بارگاہ پروردگارہ ہمیں تنگ دل قرار نہیں دینا پروردگارہ ہمیں قسی القلب قرار نہ میرا دل کو سخت نہیں کرنا پروردگارہ میرا سینے کو تنگ نہیں کرنا پروردگارہ میرے دل کو اور سینے کو کشادہ قرار دے ایک طریقہ یہ ہے کہ دل کو کشادہ کرنے کا یہ ہے کہ انسان کشادہ دل لوگوں سے رابطہ رکھے یعنی علماء سے اسکالرز سے پڑھے لکھے لوگوں سے یعنی پڑھے لکھے وہ پڑھے لکھے لوگ کہ جن کا دل واقعی کشادہ ہو جن کے پاس علم آیا ہے تو چمن میں بارش کے طریقے سے آیا ہے گندگی میں بارش جیسا علم نہیں آیا ہے ہوتا ہے کچھ لوگوں کے پاس جب آتا ہے چونکہ دنیا میں بہت گندگی پھیلا رکھی ہے ان لوگوں نے کہ جنہوں نے جاہلانہ علم حاصل کیا ہے علم تو حاصل کیا لیکن وہی گندگی والا علم حاصل کیا بہت غلاظت پھیلائی جاہل لوگوں نے دنیا کو اتنا خراب نہیں کیا ہے جتنا پڑھے لکھے غیر ناپاک پڑھے لکھے لوگوں نے دنیا کو خراب کر رکھا ہے یہ بہت ہی اہم بات ہے عام لوگوں نے دنیا کو خراب نہیں کیا ہے جاہل لوگوں نے دنیا کو اتنا خراب نہیں کیا ہے لیکن ناپاک پڑھے ہوئے لوگوں نے دنیا کی شکل بہت خراب کر رکھی دنیا کو بہت درد میں مبتلا کر رکھا ہے کن لوگوں نے پڑھے لکھے تو ہیں لیکن ناپاک ہیں پاکیزگی نہیں خدا دے پاکیزگی یعنی یہ باتیں بہت بڑی باتیں ہیں یہ باتیں کہی جائیں تو پروردگار عطا بھی کرے یعنی وہ پاکیزگی عطا کرے کہ جس کے نتیجے میں دنیا کو تباہی کی طرف نہیں لے جا رہا انسان اپنے علم سے گمراہ نہیں کر رہا ہو جوانوں کو بچوں کو عزیزوں کو رشتہ داروں کو یہ ناپاک علم ہے کہ جو لوگوں کو گمراہ کر رہا ہوتا ہے لہذا اپنے سینے کو کشادہ کرنے کا ایک راستہ یہ ہے کہ انسان ایسے پاکیزہ پڑھے لکھے لوگوں سے رابطے میں رہے جو پاک بھی ہوں اور علم بھی ہو پاک بھی ہوں اور دانشمند بھی ہوں پاک بھی ہوں اور اسکالر بھی ہوں پاک میں بھی ہوں پاک بھی ہوں اور ایجوکیٹڈ بھی ہوں ایسے لوگوں سے رابطے میں رہنے سے ان کی بڑائیوں کو انسان دیکھے گا وہ بڑائی خود بخود سیکھنا شروع کر دے گا کہ ان کا سب سے بڑا معیار وہی رسول اللہ اور اہل بیت ہے کیوں کہا گیا کہ اہل بیت کا ذکر کرتے رہو امیر المومنین کا ذکر کرتے رہو یہ روایت موجود ہے شیعہ کتاب میں بھی ہے اور اہل سنت کتاب میں بھی موجود زین مجالسکم بذکر علی بن ابی طالب علی بن ابی طالب کے ذکر سے اپنی مجلسوں کو زینت دو مجلسوں سے مراد یہ نہیں کہ فرش ادا بچھاؤ تو یہ مجلس ہے ہمارے ذہن میں مجلس کے مطلب یہ ہے چونکہ ہم نے اس کا نام مجلس دے رکھا عربی میں یہ مجلس نہیں ہے رسول اللہ کے زمانے میں ایسی کسی مجلس کی کوئی خبر نہیں تھی مجلس کے معنی ہے کہیں پر کچھ لوگ اگر بیٹھے ہوئے ہیں تو یہ مجلس ہے جلسہ معنی ہے بیٹھنا اجلاس اسی لیے کہتے ہیں اجلاس جہاں پہ کچھ لوگ بیٹھے ہیں وہ اجلاس ہے جہاں پر کچھ لوگ بیٹھ جائیں وہ ہو گئی مجلس اب یہ کہ مجلس اہل بیت ہے تو بہت اچھا ہے مجلس امام حسین ادب سے بعض لوگ آتے ہیں اگر یہاں پر توحید کی باتیں کی جاتی ہے تو کہتے ہیں آ کر مولانا آپ جو ہے مجلس میں توحید کی باتیں کر رہے ہیں اور رسول اللہ نے کہا کہ علی ابن ابی طالب سے مجلسوں کو زینت دو. تو ہم نے کہا یہ آپ نے آج جو سمجھا ہے یہ راز تو شاید امام صادق علیہ السلام بھی نہیں سمجھ پائے تھے. اللہم صلی اللہ علیہ وسلم. امام صادق علیہ السلام آپ سمجھ گئے رسول اللہ کی حدیث کو لیکن امام صادق علیہ السلام نہیں سمجھے. چونکہ امام صادق علیہ السلام نے پورا دین بتایا ہے, توحید بتائی ہے, احکام بتائے ہیں, روایتیں بتائی ہیں, تمام پورا دین بتایا. اس روایت کا معنی کہ جہاں بھی کچھ لوگ بیٹھ رہے ہیں اس بیٹھک کو اپنے اہل بیت کے ذکر سے نورانی کرتے رہیں, فضول باتیں سر نہیں کریں. ماہ رمضان میں رات رات بار بیٹھ کے خالی گپے نہیں لڑائیں, اگر بیٹھے بھی ہوئے ہیں تو وہاں پر اہل بیت کا ذکر کر رہے ہیں, امیر المومنین کا ذکر کر رہے ہیں. یعنی کہ حتمن جہاں فرش ازا بچھے وہیں اگر سارا زور مولوی کو نہیں, آپ کو تو کرنا ہے, ہم کو نہیں کرنا لیکن آپ کو کرنا ہے. نہیں, رسول اللہ کی حدیث سب کے لیے ہے, ہر ایک کے لیے, کہ جہاں پر کچھ لوگ بیٹھے وہاں پر ان کے تمام ذکر میں ایک ذکر کیا ہو, اہل بیت کا ذکر. چونکہ اہل بیت کے ذکر وہ کوالٹیز انسان میں پیدا کرتا ہے جو انسان کی سب سے بڑی ضرورت اور وہ ہیں فضائل, وہ ہیں فضیلتیں عزیزوں. تو یہ رابطہ رکھنا, رابطہ برقرار رکھنا ایسے لوگوں سے, آج کے ایسے لوگوں سے, گزشتہ زمانے کے ایسے لوگوں سے, ایسے علماء, پاکیزہ علماء کی داستان پڑھنا, ان کی زندگی کو, حالات کو پڑھنا. شہید مطہری کی ایک بہت پیاری کتاب ہے داستان راستان کے نام پر, ان سچی کہانیاں. ابھی ہمارے بہت سارے بچے جا کر وہ جھوٹی اسٹوری کی کتابیں خریدتے ہیں. ایک زمانہ تھا انقلاب سے پہلے کہ تہران میں اس طرح کی بہت ساری کتابیں آ کر یوروپ سے آ کر پرنٹ ہو رہی تھی, ترجمہ ہو رہی تھی. شہید مطہری جو ایک بہت بڑے فیلسوف تھے, جو ایک بہت بڑے فقیہ تھے, جو ایک بہت بڑے عالم تھے, جو ایک بہت بڑے مفسر تھے, وہ اپنا سارا کام چھوڑ کر آ کر چھوٹی چھوٹی کہانیاں انہوں نے لکھنا شروع کر دی. کیوں؟ اس لیے کہ اس وقت کی ضرورت تھی. سچی کہانیاں, البتہ جھوٹی کہانیاں, تاکہ یہ ہمارا معاشرہ, اسلامی معاشرہ جھوٹی کہانیاں پڑھ پڑھ کر مغربی کلچر اور مغربی کلچر کا شکار نہیں ہو, بلکہ عالم اسلام کے سچے اور پاکیزہ انسانوں کی سچی کہانیاں پڑھ کر ایک اسلامی تہذیب, اسلامی کلچر بنائے. اس مقصد کے تحت انہوں نے لکھا. لہذا ایک کام جو انسان کو کرنا ہے, ایسے لوگوں سے رابطے میں رکھنا کہ جو واقعاً بڑے دل کے لوگ ہیں, جن کا سینہ واقعاً کشادہ ہے. خوب, آج ولادت تاریخ ہے میرے خیال سے, وقت جو ہے وہ اپنے تمام ہونے کی منزل تک پہنچ گیا ہے. اور دل کے حالات پر انسان غلبہ حاصل کر رہا ہے. جو دل میں جو حالات پیدا ہوتے ہیں مختلف, دل کا نام ہی عربی میں قلب رکھا ہے. قلب یعنی جو بہت بدلنے والا, منقلب ہونے والا. قلب یعنی جس کی حالت بار بار بدلتی رہی, ایک حالت میں دل نہیں ٹھہرتا, جیسے جیسے حالات ہوتے ہیں اپنے آپ کو بدلتے. اسی لیے انقلاب, انقلاب یعنی انقلاب قلب سے بنا ہے. یہی قلب یعنی قلب کے معنی ہے دل, قلب سے بنا ہے انقلاب. انقلاب کو انقلاب کیوں کہتے ہیں؟ کیونکہ انقلاب میں سب کچھ تبدیل ہو جاتا ہے, حکومت تبدیل ہو جاتی ہے, لوگ تبدیل ہو جاتے ہیں, معاشرہ تبدیل ہو جاتا ہے, حالات تبدیل ہو جاتے ہیں. قلب کو قلب اس لیے کہتے ہیں کہ قلب بدلتا رہتا ہے, قلب کے حالات بدلتے رہتے ہیں. یہ حالات اگر قلب کے بدلنے والے, انسان اس پر کنٹرول رکھے کہ قلب کو بہتر حالت کی طرف لے جائے. قلب میں اگر انقلاب آنا ہے تو بہتر انقلاب آئے, برا انقلاب نہیں آئے. اگر قلب میں برا انقلاب آنا شروع ہو گیا تو یہ انسان مشکل میں پڑ جائے گا. انقلاب تو آنا ہے, قلب تو اپنی حالت بدلے گا. لہذا اس کو ایسے لوگوں سے رابطے میں رکھ کر, ایسے باتوں سے, ایسے علم سے, ایسے مسائل سے مربوط رکھے کہ جس کے نتیجے میں جب انسان کے دل میں تبدیلی آنا شروع ہو تو وہ بہتر تبدیلی ہو. اگر بری تبدیلی آنا شروع ہو تو اس کو کنٹرول کر, کنٹرول کر کے اپنے سینے کو کشادہ کرے. خوب, انشاءاللہ اب وہ جو بات کا مرحلہ ہے کہ اس کے نتائج کیا ہوتے ہیں, چند نتائج چھوڑیں, کل ہی بیان کریں گے. چونکہ اس میں ایک اہم بحث, جو ایک بڑی فضیلت ہے, مستقل ایک فضیلت کے طور پر امیر المومنین کی ایک بڑی فضیلت ہے, اس کا ایک نتیجہ میں نام لے لیتا ہوں ابھی. کل آپ کے سامنے چند نتائج پیش کریں گے, چند نتائج کے ساتھ ساتھ وہ ایک بڑی فضیلت جو امیر المومنین کی فضیلت ہے وہ ہے عفو بخشش گزشت نظر انداز کرنا گزر جانا معاف کر دینا یہ ایک بہت عظیم الشان تمام عظیم انسانوں کی فضیلت ہے اور امیر المومنین کی زندگی میں یہ فضیلت بہت ہی نمایاں ہو کر سامنے آئی ہے بہت ہی روشن طریقے سے آئی ہے کہ اس کے بہت سارے نمونے ہیں انشاءاللہ کل شرح صدر کے چند تاثیرات ان تاثیرات میں جو ایک بڑی تاثیر ہے وہ ہے عفو گزشت اور معاف کرنا وہ بھی امیر المومنین کے فضائل کی روشنی میں آپ کی خدمت میں پیش کیا جائے پروردگار کی بارگاہ میں دعا ہے کہ پروردگارہ ہمارے سینوں کو کشادہ اور ہمارے دل کو وسیع قرار دے پروردگار ہمارے دل کی سختی سے ہمیں نجات دے پروردگار ہمیں معاشرے کے لیے مفید انسان قرار دے پروردگار اگر ہمارے ذریعے سے لوگوں کو تکلیف پہنچی ہو اور لوگوں کے حق میں گناہ ہوا ہو تو پروردگار ہمارے ان گناہوں کو معاف کر دے پروردگار ماہ رمضان میں ہمیں ہر طرح کے عیب اور گناہوں سے پاکیزہ کر دے کلمہ حق کو عزت و سربلندی عطا فرما کلمہ باطل کو نیست و نابود فرما راہ حق میں جو لوگ کوششیں کر رہے ہیں ان کی کوششوں کو کامیاب فرما جو اس راہ میں کوشش کرتے ہوئے شہید ہو گئے ہیں یمن میں عراق میں سیریا میں لبنان میں دوسری سرزمینوں پر پروردگارہ ان کے درجات کو بلند فرما علماء حق اور رہبر انقلاب کو عزت و طول عمر عطا فرما امام زمانہ کے ظہور میں تعجیل فرما اور ہمیں امام کے ناصروں میں قرار دے اب حضرات سے گزارش ہے کہ ایک سورہ فاتحہ پڑھ کر میر عسکر علی ابن میر حیدر حسین اور میر اکبر حسین ابن میر یوسف علی اور اپنے تمام مومن اپنے تمام مرحومین جس دنیا سے گزر چکے ہیں اور شہداء اسلام خصوصاً ابھی اس دور کے جو شہداء ہیں سیریا و عراق میں ان کی روح کو ارسال فرمانا صلی اللہ علیہ وسلم